वजीर दाखला ने भी बरतानिया से अल्ताफ हुसैन के खिलाफ कुछ शिकायत किए हैं। तो आपको क्या नजर आ रहा है कि ये बयान सच्चा था या जबरदस्ती दिलवाया गया था?
देखिए जी, जब ये असल हुआ था, मैं कराची में था, मैं डिवीजन में करंट स्टाफ था, और हमें उस वक्त जो असल हुआ तो इनकी बेगम जो थी, शायद हामिद साहब की, वो घर के क्योंकि बिल्कुल सही पतन हुआ था तो वो बाहर दौड़ी, जब उन्होंने बोलने की आवाज सुनी और उन्होंने इसको सरवत मिर्जा को आइडेंटिफाई किया है, तो ये तो उस वक्त हमें पता था कि कत्ल जो है वो सरवत मिर्जा ने किया है और एमकेएम के ताल्लुक था, तो यहाँ तक तो प्रूफ है। अभी ये जो जेल से बयान आया है, ये मतलब है कि इसके ऊपर कुछ सवाल है, जैसे आपने कहा है, ये बयान उस वक्त आ सकता है जब हुकूमत के अंदर कोई बहुत बड़ा ऐसे अक्सर रसूख वाला इदारा है जिसने ये इजाजत दी कि जेल सुप्रिंटेंडेंट को पता है कि आप एक बयान रिकॉर्ड करने की इजाजत दें कोठरी में और उसको मीडिया तक पहुंचाना, तो मेरे ख्याल में इस तरह कोई मुझे कानूनी पहलू उस तरह तो नजर नहीं आता है कि कोई एनसीएम की जो आईडीन है उनके खिलाफ कोई केस बन सकता है सिर्फ इस बयान के बिना पर, लेकिन ये सियासी तौर पे मेरे ख्याल में उनको डैमेज करने के लिए पाकिस्तान में राय आमना और खसूस कराची में राय आमना जो है वो एनसीएम के खिलाफ करने के लिए ये कोशिशें जो है वो जारी है। हाँ, इस बयान को अगर एक कानूनी शक्ल दी जाए, मजिस्ट्रेट के सामने, जुडिशियल मजिस्ट्रेट के सामने ये बयान आ जाए और उसके बाद इसके ऊपर तहकीक शुरू हो जाए और फिर जो है अगर वो बाकी इसके सबूत मिलते हैं तो फिर आप उनको किसी को पकड़ सकते हैं, लेकिन बताते खुद ये बयान जो है ये ज्यादा सियासी तौर पे मजबूर कर रहा है एनसीएम को पाकिस्तान में राय अम्मा उनके खिलाफ जो है एक अवार करने की तरीकेकार है, इससे ज्यादा मुझे ये और नजर नहीं आता।
अच्छा, और हम चलते हैं एमक्यूएम के एक रहनुमा की तरफ जो इस वक्त अमेरिका में हैं, और जुनैद फहमी, आपको भी खुशामदीद। जी, बताया जा रहा है कि एक एमक्यूएम के रहनुमा इस वक्त हमारे साथ हैं लाइन पर अमेरिका में, जुनैद फहमी, आपको खुशामदीद।
जी, अस्सलाम वालेकुम, बहुत बहुत शुक्रिया।
शुक्रिया। आप इस वक्त अमेरिका में हैं, लेकिन जो इतलात हम सुन रहे हैं पाकिस्तान से वो ये है कि बावजूद इसके कि ये सब कुछ हो रहा है एमक्यूएम के खिलाफ, इस वक्त हम कोई हड़ताल नहीं देख रहे हैं, कराची को बंद करने की कोई कोशिश नहीं की जा रही है, आप बताइए कि रद्देअमल अब तक सामने क्यों नहीं आया?
जी, मैं इंशाल्लाह आपका इस बात का जवाब सिर्फ एक मिनट के बाद देना चाहूंगा। इससे पहले मैं सिर्फ ये हाईलाइट करना चाहूंगा, जैसे ब्रिगेडियर साहब अभी मैं उनको सुन रहा था, यकीनन कि ये जो बयान दिया गया है, सिर्फ देखने से थोड़ा सा ये है कि ये बयान 30 मिनट्स पहले फांसी घाट से 30 मिनट्स पहले ये बयान दिलवाया गया है या किसी और ने उनके बिहाफ पे दिया है, जिस तरह से वीडियो कॉन्फ्रेंसिंग की गई है, क्या किसी भी फांसी घाट के ऊपर जो लोग जाते हैं क्या ये सहूलत उनको दी जाती है, ये क्यों इस तरह की चीज इम्प्लांट की गई एक आदमी को 17 साल रख करके? हम मैं उस पर नहीं जाता कि कत्ल उन्होंने किया नहीं किया, यकीनन ना आपको बात पता है ना मुझे, ये अल्लाह को बात पता होगी या जिन लोगों ने इंसाफ करना है, वो अदालतें जो कि इंसाफ फराहम करने में नाकाम हो चुकी हैं पाकिस्तान की रियासत के अंदर, और हमने ये देखा है कि सैकड़ों हजारों लोग बेचारे वो अपने ना करदा गुनाहों की सजा काटते हैं या उनको फांसियां लग जाती हैं। हम इस पे बात नहीं करते, यकीनन इस पे आपका टाइम बहुत कीमती है, हम सिर्फ इस पे बात करते हैं कि क्या ये बताइए कि एक स्पेशल आदमी जिसको कोई ऐसी बात थी, अगर इनके पास मालूमात थी सहूलत मिर्जा के पास, तो 17 साल से वो कैद में थे, सौरत मिर्जा जो थे वो कई दफा सैकड़ों मरतबा वो जज के सामने पेश हुए, ये तमाम बयानात, ये तमाम जिसे कहते हैं हकायक से पर्दा उन्होंने उस वक्त क्यों नहीं उठाया? क्या ऐसा लगता नहीं है कि पॉलिटिकल विक्टिमाइजेशन का एमक्यूएम को शिकार बनाया जा रहा है? अच्छा, सौरत मिर्जा हो या जुल्फिकार मिर्जा हो या कोई और मिर्जा हो, देखिए सजा होनी चाहिए अगर वो मर्डरर है कोई, इस पे दो राय हो ही नहीं सकती, लेकिन कहने का मकसद ये हमें ये देखना है कि क्या इसका बेनिफिशरी कौन है जब दुनिया में कहीं पे भी
जुनैद सैमी कत कलामी होती है, लेकिन जब हम एमक्यूएम से बात करते हैं तो वो कहते हैं कि हमारा सौलत मिर्जा से कोई ताल्लुक ही नहीं है, लेकिन आप कह रहे हैं कि वो हैं एमक्यूएम के, तो ये तजाद क्यों?
नहीं, देखिए नंबर एक बात तो एमक्यूएम में कोई अगर आदमी होता है, दो दिन काम करे, दो साल काम करे और फिर उसके बाद वो खुद छोड़ के चला जाए या पार्टी उसको निकाल दे, तो इसका मकसद कतन ये नहीं होता कि वो पूरी जिंदगी एमक्यूएम का रहेगा या किसी भी ऑर्गेनाइजेशन का रहेगा। यही सहूलत मिर्जा के साथ हुआ। दूसरी बात यह कि वो आज एमक्यूएम में नहीं है, कतन नहीं है, और जब उनको उठाया गया, जब उनको सजा हुई, उस वक्त भी वो एमक्यूएम में नहीं थे, एमक्यूएम वो उससे पहले वो छोड़ चुके थे। नंबर दो बात यह कि आज उनको इस्तेमाल किया जा रहा है कि एमक्यूएम की पॉलिटिकल विक्टिमाइजेशन के लिए इस्तेमाल किया जा रहा है, उनको इस्तेमाल किया जा रहा है। देखिए, हमें और आपको याद होगा, मैं सब कराची में था, हमारे तमाम सामीन जो सब सुन रहे हैं वो उनकी मैं रिफ्रेश करूंगा मेमोरी, 1992 का जब ऑपरेशन हुआ तो हर रोज खबरनामा जो आया करता था रात को 9 बजे एक ही टीवी हुआ करता था पीटीवी, उसके अंदर खबरनामे के फौरन बाद किसी ना किसी का इसी तरह का बयान आता था। वो आके टीवी में बेचारा बैठ करके वो आदमी बयान करता था कि उसने कितने कत्ल किए हैं और कितने अल्ताफ साहब ने कराए हैं और कितने एमक्यूएम के रहनुमा कराए हैं। तो ये तो बयान लेना कोई बड़ी बात नहीं है।
जी जी जी, जुनैद फहमी आप हमारे साथ रहें। ब्रिगेडियर साद, आपका ये कहना है कि कोई तहकीकात होनी चाहिए ताकि वाकई पता चले कि ये साहब सौलत मिर्जा ने यह कत्ल किया या नहीं। ये बताइए कि इसके साथ साथ 90 पर भी छापा जो पड़ा था, इसमें किस तरह के लोग पकड़े गए हैं और उन पर कुछ साबित हुआ है?
जी, ये सौलत मिर्जा का अवार्ड है, मुझे तो सतौल नहीं पता था कि जब ये कत्ल हुआ और उनकी बेगम साहिबा को उनको लोग छोड़ना पड़ा धमकियों की वजह से। तो मतलब मुझे मोटिव बताया ना आप लाजी में, किसका मोटिव है कि वो इस किस्म के केसी के एमपी को मारे और फिर उसकी बेगम को धमकियां दें, वो भागी, उसको फौज की तहवीर में ला के और उसने कहा था कि मुझे सिर्फ फौज की प्रोटेक्शन चाहिए, वापस बयान देने के लिए, क्योंकि वो चीजें सेशन भी दो थी, असल में ये था और ये एमपीएम का भी था। अभी जो मैंने बात की थी वो ये है कि सौलत मिर्जा का तो जो वहां का उसके साथ हो गया है, उसके बयान के ऊपर अगर आपने बाकी आगे प्रोसीड करना है तो वो ये तरीका नहीं है कि आप सिर्फ बयान दे दें तो उसके ऊपर आप दूसरों को पकड़ लें।
जी,
इस बयान को अभी आपने अदालत में लेके जाना है, ये जुडिशियल मजिस्ट्रेट के सामने एक जुर्म कबूल करेगा और उसके बाद जो है वो बाकी जो इसमें मुलविस थे, जैसे वो मुबैया तौर पर कहते हैं कि अल्ताफ हुसैन साहब ने ये उनको लिया था, बाबर गौरी साहब ने घर पे लिया था ये उनको ऑर्डर, तो वो फिर उसकी तहकीकात आगे किस तरह चलती है और आया वो सबूत जो है वो अदालत में एडमिसिबल है या नहीं है ये फिर अदालत बताएगी। तो मेरे ख्याल में आगे फिर एक जुडिशियल टॉल सकता है।
जी जी,
सियासी है।
जी जी, बिल्कुल।
इसी बात जी, जो पकड़े गए जो ये वो थे 97 में ये आमिर खान साहब जो थे ये और अफाक ये एमक्यूएम के बड़े सख्त मौके पर रखने वाले टेररिस्ट थे दोनों, और इन उस वक्त फौज ने जो सियासी गलती की वो ये कि इनको इस्तेमाल किया एमक्यूएम के खिलाफ इस्तेमाल किया, जब फौज तक उन पर बैठ के तो ये उधर आए, अभी ये वापस ले और ये दोबारा मास्टरमाइंड बन गया कराची में टेररिस्ट था और ये किसकी कंपनी में पकड़े गए सारे जितने भी टेररिस्ट थे, ये इंटेलिजेंस बेस्ड ऑपरेशन था और सारों को जो है वो पकड़ा गया है। इसमें ऐसे हथियार निकले, इसमें कोई यकीन की बात नहीं है कि एमक्यूएम के पास हथियार है, इनके यूनिट किस तरह ऑपरेट करते हैं, इनके जोर किस तरह ऑपरेट करते हैं, कोई यकीन की बात नहीं है।
अच्छा,
ये किस तरह बच्चे में इन्वॉल्व है, ये किस तरह मर्डर्स में इन्वॉल्व है, बाकी पार्टियां भी हैं, मैं किसी को वो नहीं कहता हूँ, एकाधुका पार्टी के कराची में आम विंग जमात इस्लामी का भी है, एएनपी वालों का भी है, ये पीपल्स पार्टी वालों का भी है, इन सारों के आम ग्रुप्स हैं जो कराची के आए को कराची में जो ऐसा है उसके ऊपर ये लड़ाई झगड़ा ये टर्फ वॉर्स हो रही है, ऑर्गेनाइज क्राइम भी इसके ऊपर है।
अच्छा,
तो मेरे ख्याल में जो इसका अभी मेरे ख्याल में जो मिलिट्री एस्टैब्लिशमेंट का सिक्योरिटी एस्टैब्लिशमेंट का जो एम है मेरे ख्याल में ये है कि एमक्यूएम में से जो क्रिमिनल एलिमेंट है जो क्रिमिनलाइजेशन ऑफ पॉलिटिक्स हो रही है और नेक्स्ट पीपल्स पार्टी है उसमें से भी वो कोशिश कर रहे हैं उदय बनोद जैसे बंदे को बुला के और उनको पकड़ के और सजाएं दिलवाना इस तरह टीडीपी के खिलाफ, तो मेरे ख्याल में एक ऑपरेशन अक्रॉस द बोर्ड जा रहा है क्योंकि एमक्यूएम सबसे ज्यादा इन्वॉल्व है बीच में, तो एमक्यूएम के ऊपर जरा ही ज्यादा होंगे।
अच्छा जी, आप दोनों हजरात हमारे साथ रहें। मैं आप लोगों को याद दिलाऊं कि आप वॉइस ऑफ अमेरिका वॉशिंगटन से इन द न्यूज सुन रहे हैं और हम बात कर रहे हैं पाकिस्तान में फांसी के सजा याफ्ता सौलत मिर्जा के वीडियो के बारे में, जिसमें उन्होंने कहा है कि पार्टी के चीफ अल्ताफ हुसैन ने ये उनसे काम करवाए। इस वक्त हमारे साथ दिफाई तज्जियाकार ब्रिगेडियर मोहम्मद साद हैं, जबकि यहां एमक्यूएम के एक रहनुमा जुनैद फहमी हैं। हमें बाज लोगों ने कॉल भी किया है, उनके कॉल्स भी हम लेते हैं। हमें कॉल किया है कोहाट से मलिक नायब खान ने और कोहाट से ही खान अकबर आफरीदी ने। इस वक्त एक मुख्तसर आईडी ब्रेक लेते हैं।
जब रेडियो हो दूर और खबरें हों अहम, तो आइए हमारी वेबसाइट urduvoa.com पर। जब टीवी सामने ना हो और आपको जानना हो तो और कहीं ना जाइए, urduvoa.com पर आइए। दिन भर की अहम शहर सुर्खियाँ, ताज़ा तरीन खबरें, सब मिलते हैं urduvoa.com पर। अमेरिका और जनूबी एशिया में फैली रेडियो और टीवी के तजुर्बाकार सहाफियों की टीम आपको 24 घंटे बाखबर रखती है। इस पते को याद रखिए, www.urduvoa.com।
जी, तो कॉलर्स की तरफ चलते हैं और मलिक नायब खान ने कॉल किया है कोहाट से। जी जनाब।
अस्सलाम वालेकुम।
वालेकुम सलाम।
मैं मलिक नायब खान बात कर रहा हूँ इफार कोहाट जुआकी से।
जी।
मेरा गुजारिश है एमक्यूएम का जो मुख्तारम है कि ये बयान भी पर्स करो जुटाया है और नैन जीरो पर हमला, ये कार्रवाई भी गलत तरीके से हुई है। ये 1986-85-87 में जो नो गो एरिया लगाया था, क्या वो कराची था या इलाका गैर था? वो भी गैर कानूनी या वो झूठा था या हकीकत?
अच्छा, शुक्रिया आपके कॉल करने का। शुक्रिया। हमारे पास वक्त कम होता है और एक और कॉलर हैं खान अकबर आफरीदी, जिन्होंने कोहाट से कॉल किया है। जी जनाब।
जी सलाम अलैकुम।
वालेकुम सलाम।
फहमी साहब से मेरा एक क्वेश्चन, आप अमेरिका में बैठी हुई हैं, मैं भी बहुत दुनिया फिरा हूँ, हमारे सियासतदानों में अभी तक की जरूरत आई नहीं है कि वो जुर्म करे और एक्सेप्ट कर ले, ये तारीख गवाह है पाकिस्तानी सियासतदानों का। दूसरे जो बात है, साफ मैं ये करता हूँ कि कराची के टॉर्चर सेल अभी तक लोगों को याद है, 90 का जो अभी एफसी ने चापा मारा है, रेड हैंड, सब हमें पता है। सवाल ये है कि अल्ताफ हुसैन जो आपका हीरो है, वो मुहाजिर होकर लंदन में अरबपति की जिंदगी गुजार रहा है, पैसा उसको कहाँ से आ रहा है? दूसरी बात, अगर वो इतने ही एमक्यूएम का मुखलिस है, पाकिस्तान का मुखलिस है, वो पाकिस्तान में क्यों नहीं आता और अपना केस क्यों नहीं लड़ाता? थैंक यू वेरी मच।
यकीनन हम ये सवाल पूछेंगे जुनैद फहमी से, लेकिन क्योंकि हमारे साथ ब्रिगेडियर मोहम्मद साद हैं तो एक और अहम इसी हवाले से मामला है। ब्रिगेडियर साद, आप भी जानते हैं कि सौलत मिर्ज़ा की फांसी को मौखर किया गया है और वज़ीर दाखला चौधरी निसार का कहना है कि उनकी सेहत ठीक नहीं है, जिसकी वजह से ये किया जा रहा है। आप समझते हैं कि सेहत ठीक ना होना वजह है या कोई और बात है?
मेरे ख्याल में वजह कुछ और है। इसमें जो कराची का जो ओवरऑल एक एम बन रहा है ना कि वहां से किसी तरीके से ये जो बदमनी है और ये कराची में जो दहशतगर्दी है उसको खत्म किया जाए, तो उसमें मेरे ख्याल में वो सावित मिर्जा को एज अ इंस्ट्रूमेंट इस्तेमाल करना चाहते हैं। ये बयान भी उसी की एक कड़ी है और वो ये है कि जो सब जादर सब है, जो क्या क्या होता है कराची में, कौन कर रहा है उसको ये। लेकिन एमकेएम के एक खास कारकुन जो उनके टारगेट किलर बड़े टारगेट किलर फैन का, उसके जुबानी ये आना ये पोलिटिकली बड़ा डैमेज होगा और खासकर पाकिस्तान में जो राय अम्मा है उसका एक स्विंग जो है वो एमकेएम के खिलाफ आएगा, जो इसके ऊपर प्रेशर माउंट करेगा कि वो जो इनके दरमियान जो क्रिमिनल एलिमेंट है, जो क्रिमिनलाइजेशन ऑफ पॉलिटिक्स की है, इन दोनों को अलग किया जाए। एमकेएम को किसी हालत में भी मेरे ख्याल में तो ये कोशिश नहीं करनी चाहिए इसके अंदर तफरका पैदा किया जाए या उसको खत्म किया जाए या उसको बाकी उसके साथ -1 टाइप फॉर्मूली, ये करामत नहीं होते हैं। लेकिन एमकेएम को अगर एक नॉर्मल पोलिटिकल पार्टी बनाया जाए और उसकी तरफ ये एक कदम है, तो मेरे ख्याल में ये बेहतर है। एमकेएम को चाहिए कि जितने भी इनके अंदर क्रिमिनल एलिमेंट्स हैं और काफी सारे इनके मौजूद हैं, उनको ये बाहर निकालें और ये आम सियासत करें कराची में। उनको तकलीफ होगी कि पैसा वो नहीं होता जिस फरावानी से भी पैसा चल रहा है, जिस फरावानी से ये बाकी कार्रवाइयां कर रहे हैं, लेकिन बाकी पार्टियां भी तो काम कर रही है पाकिस्तान में। तो मेरे ख्याल में उनको ये अभी फैसला करना होगा कि ये जो क्रिमिनल एलिमेंट है इसको इन्होंने एमकेएम से अलग करना है।
अच्छा जी, क्योंकि बहुत सारी कॉल्स आ रही हैं लिहाजा बारी बारी उनको लेते हैं और उसके बाद आप लोगों को खुदाफिज कहेंगे। बाहर कैफ जुनैद फहमी को भी सुनेंगे। हमें कॉल किया है पेशावर से रोहन खटक ने। जी जनाब।
अस्सलाम वालेकुम।
वालेकुम सलाम।
रुहान बोल रहा हूँ पेशावर से।
जी जी कहिए।
जनाब मैं इनसे ये कहता हूँ कि ये सूरत मेरे कातिल नहीं है, ये सिंध का जो गवर्नर बैठा हुआ है इसके ऊपर कितने चार्जेस हैं, इसके ऊपर कितने, मेरे ख्याल में 110 अगर मैं गलत नहीं हूँ 110 FIR तो इसके ऊपर है। तो ये एक सूरत मेरे तो नहीं है, इसमें हुकूमत में जो बैठे हैं सिंध का जो गवर्नर है सबसे बड़ा कातिल तो ये है।
अगले कॉलर को लेते हैं। मियाँ वाली से हमें कॉल किया है मुरीद खान ने। जी जनाब मुरीद खान।
मैं ये कहता हूँ कि इल्ज़ाम लगाना और इल्ज़ाम साबित करना ये और बात है। अभी जो है ये इल्ज़ाम लग रहे हैं, उनको चीखना नहीं चाहिए। अगर इल्ज़ाम साबित होते हैं तो फिर उनको सजा जरूर मिलनी चाहिए। और नंबर दो बात यह है कि ये हुकूमत ने बिल्कुल कराची को बिल्कुल अमन का गवारा बनाने का जो है वो उसने प्रोग्राम बना लिया, जो चाहे ची करें मी करें ये कराची में अमन होगा होगा होगा।
अच्छा जुनैद फहमी, आपने भी हमारे कॉलर्स को सुना। हम तो जिस तरह से लोग बात करते हैं हम किसी की राय पर हावी नहीं होते। आप बताइए कि जिस तरह ब्रिगेडियर साद ने कहा कि हमने देखा कि कराची की सूरत हाल बहुत ख़राब रही पिछले सालों में और हर तरह के जराइम पेशा लोग सियासी पार्टियों के साथ काम करते रहे और कराची में अमन को तबाह करते रहे, इस हवाले से आप क्या कहना चाहेंगे?
जी बिल्कुल, मैं सिर्फ एक गुजारिश पहले करना चाहूंगा, जितने सवालात आए हैं थोड़ा सा मुझे जरूर वक्त दीजिएगा ताकि मैं जवाब दे सकूं। नंबर एक बात तो ये कि ब्रिगेडियर साहब का मैं सवाल का जवाब बाद में दूंगा, 90 के रेट का भी, लेकिन कहने का मकसद ये कि जब से आपके कॉलर्स आए तो यकीनन वो बेचारे मासूम वो शहरी हैं जो कि मीडिया के थ्रू जो उनको बताया जाता है वो इंटेक्ट करते हैं, लेकिन सिर्फ यहाँ बताने का मकसद ये 86 से उन्होंने कहा कि नो गो एरियाज हैं। मेरा भाई 86 से लगा लें, 84 से लगा लें और आज तक लगा लें, जितने हमारे पश्तून ब्रादर जितने माइग्रेट करके कराची के अंदर आए हैं, जो कि एक अगर नोगो एरिया होता कराची, अगर कराची के अंदर नॉन उर्दू स्पीकिंग या नॉन MQM के लोग वेलकम नहीं होते तो वो नोगो एरिया में कभी इतनी बड़ी माइग्रेशन नहीं होती जो पिछले 25-30 साल में माइग्रेशन हुई है। मुख्तलिफ जबानों के बोलने वाले लोग अपने ही वतन में, यकीनन कराची सबका वतन है, क्यों नहीं आ सकते, मोर देन वेलकम, लेकिन ये जवाब है कि अगर नोगो एरिया होता तो कभी भी लोग वहां पर आकर के अपना कारोबार नहीं करते, जॉबें नहीं करते और वहां पे अपने बीवी बच्चों को मूव नहीं करते। तो सबसे पहले तो ये प्रोपेगेंडा को आप गलत है कि ये वहां नोगो एरियाज है। नंबर दो बात ये कि जो लोग पकड़े जाते हैं वो सिर्फ और सिर्फ ऐसा नहीं कि सिर्फ MQM के दफ्तरों से ही मुजरिम पकड़े जा रहे हैं या उनको डिक्लेयर किया जा रहा है। मैं सिर्फ यहाँ पे आपको एक याद दिलाना चाहूंगा कि श्रीलंकन टीम के ऊपर जो हमला हुआ, जो जीएचक्यू के ऊपर जो हमले में लोग वॉन्टेड थे फौज को, कहां से पकड़े गए? अल मंसूरा जमात इस्लामी के हेडक्वार्टर से पकड़े गए। वो वहां से पकड़े गए, क्या जमात इस्लामी के जिम्मेदारों के साथ, क्या उनके रहनुमाओं के साथ या उस पार्टी के साथ ऐसा मीडिया ट्रायल किया गया? नहीं किया गया। सुप्रीम कोर्ट ने ये कहा, वो सच है कि गलत है कि झूठ है इस पे नहीं जाते, लेकिन सुप्रीम कोर्ट ने कहा ANP पीपल्स पार्टी जमात इस्लामी MQM इन सब के पास मिलिटेंट विंग है। तो फिर जनाबे अली अक्रॉस द बोर्ड कार्रवाई होनी चाहिए, सिर्फ एक पार्टी को मिलकर निशाना नहीं बनाना चाहिए। और जितने लोग इस वक्त खामोशी से तमाशा देख रहे हैं, चाहे वो नून के हो, पीपल्स पार्टी के हो, ANP के हो, मैं सिर्फ एक मैसेज दो लाइन में देना चाहूंगा, सिर्फ एक मैसेज। अभी तो वो खड़े होकर के तमाशा देख रहे हैं कि एक पॉलिटिकल पार्टी के साथ क्या विक्टिमाइजेशन की जा रही है, लेकिन ये देखिएगा, आप ये देख लीजिएगा कि कुछ ही अरसे के बाद ये चराग सबके बुझेंगे। अच्छा। क्योंकि आप आ जाता हूँ ब्रिगेडियर साहब की तरफ। ब्रिगेडियर साहब ने कहा कि वहां पे 90 पे रेड हुई, तमाम चीज हुई। जनाब अली, रेड करना था, कानून नाफिज करें। जरदारी हाउस हो, चाहे नवाज शरीफ हाउस हो, चाहे आपका बनी गाला के लोगों, सब जगह करें कानून नाफिज, लेकिन कानूनी तरीके से करें, मजिस्ट्रेट के बगैर आप आए। नंबर एक बात, आप वारंट लेकर के नहीं आए। तीसरी बात, मुंह पे ढाटे बांध करके आपने रात को ऐसा एक हमला किया, ठीक है आपने किया, सीसी फुटेजेस आपने वहां पे बंद कर दी, जो वहां पे हमारे सिक्योरिटी कैमराज लगे हुए हैं وہ کس بات کا اس سے ڈر تھا؟ آپ نے کیوں ان کو شٹ ڈاؤن کیا؟ تاکہ وہ آپ کی کاروائی کو ریکارڈ نہ کر سکے. اگر وہاں سے اسلحہ نکل رہا تھا, کرمنلز نکل رہے تھے, تو سب سے بڑا ثبوت تو یہ ہوتا اس وقت رینجرز کے پاس کہ وہ یہ دکھاتے کہ بھائی یہ دیکھو انہی کے کیمروں سے یہ تصویریں بنی ہوئی ہیں.
جنید فہمی, آپ کو ہم نے کافی تفصیل سے سنا. اس وقت ہم ایک غیر جانبدار تجزیہ کار کو لیتے ہیں جو کراچی میں ہیں, اور جو کچھ اس واقعے کے بارے میں اور جو کچھ ہو رہا ہے کراچی کے بارے میں اس کے بارے میں کوئی دو جملے کہیں گے. شاہد جتوئی, آپ کو خوش آمدید.
بڑی مہربانی.
تو ہمارے ساتھ ایک ایم کیو ایم کے رہنما یہاں امریکہ میں ہیں, جنید فہمی, اور ان کے ساتھ دفاعی تجزیہ کار بریگیڈیر محمد سعد ہیں. جنید فہمی کا کہنا ہے کہ ایم کیو ایم کے ساتھ زیادتی ہو رہی ہے اور صرف ان کی پارٹی کو اس وقت ٹارگٹ کیا جا رہا ہے. لیکن ہم نے 80 اور 90 کی دہائی میں دیکھا کہ جب بھی ایسا ہوتا تھا تو بڑا رد عمل شہر میں دیکھا جاتا تھا, لیکن اس مرتبہ ایسا نہیں ہوا. آپ اس کی وجہ کیا دیکھتے ہیں؟
ایک اس کی بنیادی وجہ تو یہ ہے کہ ایم کیو ایم کی قیادت نے بھی لوگوں کو رد عمل کے لیے نہ تو اپیل کی ہے اور نہ ہی لوگوں کو باہر نکالنے کے لیے کوئی کوشش کی ہے. یہ ایم کیو ایم کی اپنی کوئی اسٹریٹجی ہوگی جس کے تحت انہوں نے ایسا کیا ہے. اور دوسری وجہ یہ ہے کہ لوگ اپنی طرف سے بھی نہیں نکلے ہیں, اور پہلے یہ بھی ہوتا تھا کہ لوگ نکل آتے تھے, اب نہیں نکلے ہیں. یہ دو اسباب ہیں کہ ایم کیو ایم کی طرف سے بھی کوئی کوشش نہیں کی گئی اور لوگوں کو پرامن رہنے کے لیے کہا گیا, اور لوگ اپنی طرف سے بھی نہیں نکلے ہیں. جی
بہت شکریہ شاہد جتوئی, آپ ہمارے ساتھ رہیں کیونکہ ہم کراچی کی صورتحال پر اب مزید گفتگو کریں گے. لیکن اس موڑ پہ ہم خدا حافظ کہتے ہیں دفاعی تجزیہ کار بریگیڈیر محمد سعد کو, اور ان کے ساتھ تھے یہاں امریکہ سے ایم کیو ایم کے رہنما جنید فہمی. بہت شکریہ اور خدا حافظ.
خدا حافظ.
اس کے بعد ایک آئی ڈی بریک لیتے ہیں.
بلوچستان کی مچھ جیل میں سزائے موت کے قیدی سولت مرزا کی پھانسی پر عمل درآمد 72
میڈیم ویو 972 کلو ہرٹز پر. یہ ہے وائس آف امریکہ واشنگٹن. ہماری ویب سائٹ ہے urduvoa.com.
جی آپ وائس آف امریکہ واشنگٹن سے ان دی نیوز سن رہے ہیں, اور ان دی نیوز میں ہم اس وقت کراچی کی صورتحال پر بات کر رہے ہیں, جہاں سے ہمیں یہ اطلاع ملی ہے کہ اورنگی پائلٹ پروجیکٹ کی پروین رحمان کے قاتلوں کو گرفتار کیا گیا ہے. اور بتایا جا رہا ہے کہ یہ گرفتاریاں کراچی اور مانسیرا کی پولیس کی مدد سے کی گئی ہیں. ہمارے ساتھ اس وقت شاہد جتوئی ہیں جو پہلے سیگمنٹ سے اس پروگرام میں موجود ہیں, اور عنقریب ہمارے ساتھ ہوں گے سپریم کورٹ کے وکیل شبیر شر. تو شاہد جتوئی, یہ بتائیے, آپ بھی جانتے ہیں کہ پروین رحمان بہت کچھ کر رہی تھی کچی آبادیوں میں, اور ابھی اطلاع ملی ہے کہ ان کے قاتل کو گرفتار کیا گیا ہے. کیا پتہ چلا ہے کہ کس تنظیم کے ساتھ اس کا تعلق ہے؟
ابھی تک ان کی سیاسی وابستگی کو پولیس نے ظاہر نہیں کیا ہے. ابتدائی طور پر پولیس نے بتایا ہے کہ وہ کسی سیاسی جماعت کے کارکن ہیں, لیکن انہوں نے سیاسی وابستگی کو ظاہر نہیں کیا ہے. اور یہ جو شخص ہیں ان کو مانسیرا سے گرفتار کیا گیا ہے, اور پروین رحمان کے قتل میں ان کا ایک مانسیرا کے شخص کا جو کراچی میں سیٹل ہو, جن کے والدین یہاں سیٹل تھے, کیا جھگڑا ہو سکتا ہے, یہ بات سمجھ سے بالا تر ہے. اور یہ تحقیقات کے بعد ہی پتہ چل سکے گا. پروین رحمان اورنگی پائلٹ پروجیکٹ میں بہت کام کر رہی تھیں اور بہت ہی ایکٹیو تھیں, اور وہ نہ صرف اورنگی میں بلکہ دوسرے علاقوں میں جو این جی اوز کے ٹاؤن پلاننگ میں اور لوگوں کو بنیادی سہولتیں فراہم کرنے کے لیے کام کر رہی تھیں, ان کو بھی وہ کوآرڈینیٹ کر رہی تھیں اور بڑے پیمانے پر وہ کام کر رہی تھیں.
جی
تو مجھے نہیں سمجھ آتا کہ مانسیرا کے ایک شخص کا جو کراچی میں आके रह रहा हो उसका क्या, उनसे क्या दुश्मनी हो सकती है? अब वो खुद ही बताएंगे कि एक एक इम्कान ये है कि उन्हें हायर किया गया हो इनको कत्ल करने के लिए। आमतौर पर यही होता है। कराची में अब तक बहुत सारे ऐसे केसेस सामने आ चुके हैं कि कत्ल करने वाला की दुश्मनी नहीं होती या उसका कोई सियासी और नजरियाती मसला नहीं होता है, बल्कि उसे हायर किया जाता है या उसको कोई किसी दबाव में उससे काम कराया जाता है।
जी जी,
ये तहकीकात पे ही पता चलेगा, ज्यादा इम्कान यही है।
अच्छा जी, शाहिद जतोई आप हमारे साथ रहें, क्योंकि हम बात कर रहे हैं कि इस वक्त जिस तरह से पाकिस्तान में फांसियां दी जा रही हैं और आप जानते हैं कि धड़ाधड़ फांसियां दी जा रही हैं, इस पर बैरूनी ममालिक में भी कुछ शक व शुभात हैं कि पूरी तरह से तहकीकात किए बगैर ये काम किया जा रहा है। इस सिलसिले में इस वक्त हमें ज्वाइन किया है सुप्रीम कोर्ट के वकील शब्बीर शर ने, और उनके साथ हम बातों का सिलसिला जारी रखेंगे। लेकिन आइए इसी हवाले से आपको एक रिपोर्ट सुनाते हैं। ये रिपोर्ट पेश कर रहे हैं नासिर महमूद।
पाकिस्तान में एक नौजवान शफकत हुसैन को सुनाई गई सजाए मौत पर अमल दरामद 72 घंटों के लिए मुलतवी कर दिया गया है, जबकि मुख्तलिफ जेलों में मजीद 4 मुजरिमों को फांसी दे दी गई है। शफकत हुसैन को जुमेरात की सुबह कराची जेल में फांसी दी जानी थी, लेकिन उसके अहले खाना की तरफ से बुध को उसका पैदाइशी सर्टिफिकेट मंजर आम पर लाने के बाद इंसानी हकूक की तंजीमों के इस मौकफ को तकवीत मिली कि जब शफकत हुसैन को सजा सुनाई गई थी तो वो नाबालिग था और बच्चों के लिए राइज निज़ाम अदल के तहत नौउम्र मुजरिम को सजाए मौत नहीं दी जा सकती। वफाकी वजीर दाखिला चौधरी निसार अली खान ने जुमेरात को कौमी असम्बली में बताया कि इस मामले पर ज़राए इब्लाग में आने वाली खबरों के बाद अदालती निज़ाम पर उंगलियां उठाई जा रही थीं, लिहाजा वजीर आजम ने वजारत दाखिला की दरख्वास्त पर सदर ममलिकत से सिफारिश की, जिन्होंने शफकत हुसैन की फांसी को 72 घंटों के लिए मौखर करने का हुक्म दिया। उनके बकौल कानूनी कार्रवाई के दौरान कभी भी मुजरिम की उम्र से मुतालिक कोई सबूत पेश नहीं किया गया और अब हुकूमत भी इस ज़िम्न में हकायक जानने के लिए इकदाम कर रही है। शफकत हुसैन को 2004 में एक कमसिन बच्चे को अगवा और फिर कत्ल करने के जुर्म में सजाए मौत सुनाई गई थी और इस सजा के खिलाफ उसकी तमाम अपीलें मुस्तरद हो चुकी थीं। मुल्क में सजाए मौत पर अमल दरामद पर आयद पाबंदी गुज़श्ता दिसंबर में खत्म किए जाने के बाद जनवरी में शफकत हुसैन के डेथ वारंट जारी किए गए, लेकिन इंसानी हकूक की तंजीमों की तरफ से मुजरिम की कम उम्री को मद्देनजर रखते हुए फांसी रोकने के मुतालिबात के बाद इसे मौखर कर दिया गया था, लेकिन तकरीबन 2 माह के बाद दोबारा इसके डेथ वारंट जारी कर दिए गए। शफकत हुसैन का ताल्लुक पाकिस्तान के ज़ेरे इंतज़ाम कश्मीर से है, जहां बुध को उसके अहले खाना ने एक प्रेस कॉन्फ्रेंस में मुजरिम का पैदाइशी सर्टिफिकेट पेश किया और सदर पाकिस्तान और अदलिया से दरख्वास्त की कि उसे फांसी न दी जाए। शफकत की वालदा ने अपनी मादरी जबान में कुछ इस तरह से अपनी तश्वीश और दुख का इजहार किया।
उसकी उम्र बद थी कि महीना बद थी कि घट थी कि 14 साल उसकी उम्र है। अल्लाह गर्ज है, उन्हें गर्ज है, जजा सदरा गर्ज है, हमारी हमारे बच्चे को बुरी सजा ना दूँ।
उन्होंने कहा कि इसकी उम्र 14 साल थी, मैं सदर से जज साहिबान से कहूंगी कि वो मेरे बेटे को ये सजा ना दें और इसे रिहा करें। दरी असना जुमेरात की सुबह रावलपिंडी की अडियाला जेल में 3 जबकि पंजाब के जिला मियांवाली में 1 मुजरिम को फांसी दे दी गई। रवां हफ्ते पाकिस्तान में अब तक 25 मुजरिमों को फांसी दी जा चुकी है। इंसानी हकूक की मकामी और बैन अल-अक़वामी तंजीमों और यूरोपीय यूनियन की तरफ से पाकिस्तान से सजाए मौत पर अमल दरामद के फैसले को वापस लेने के मुतालिबात तवातुर से सामने आ रहे हैं, जिसमें यह भी कहा गया कि मुजरिमों को फांसी देने से पाकिस्तान इंसानी हकूक के बैन अल-अक़वामी कवानीन की खिलाफ वर्जी कर रहा है। लेकिन इस पर रद्द अमल का इजहार करते हुए जुमेरात को दफ्तर खारजा की तर्जुमान तस्नीम असलम का कहना था कि सजाए मौत पर से पाबंदी खत्म करना किसी भी तौर बैन अल-अक़वामी इंसानी हकूक की खिलाफ वर्जी नहीं है। तस्नीम असलम ने कहा कि सजाए मौत पर अमल दरामद से पाकिस्तान और यूरोपीय यूनियन के दरमियान तजारती माहदे पर कोई फर्क नहीं पड़ेगा। नासिर महमूद, वॉइस ऑफ अमेरिका, इस्लामाबाद।
जी, और सुप्रीम कोर्ट के वकील शब्बीर शर की तरफ आते हैं। शब्बीर शर, ये बताइए, आप जानते हैं कि इस वक्त कोई 8,000 लोग हैं पाकिस्तान में जिनको फांसी की सजा मिलनी है, लेकिन हम भी जानते हैं कि पुलिस का निज़ाम इस तरह का एफिशिएंट नहीं है और इतना तेज़ नहीं है। आप क्या समझते हैं कि फांसी देने से पहले काफ़ी तहकीक मुमकिन है?
जी हाँ, बिल्कुल। मसला ये है नफीसा कि इस वक्त जिन लोगों को फांसी दी जा रही है इनको तकरीबन 15 से 16 साल या 12 से 13 साल पहले इनको सजाएं सुनाई गई हैं।
جی جی.
اس وقت سے لے کر کے اب تک یہ لوگ پھانسی گھاٹ میں تھے, یعنی ڈیتھ سیل میں. تو انہوں نے تو دو سزائیں ان کو دی جا رہی ہیں, ایک قید کی الگ, پھانسی کی الگ. تو انہوں نے قید کی سزا کس جرم میں کاٹی؟ ایک سزا دیتی کورٹ, دو سزاؤں پر عمل کیوں ہو رہا ہے؟ یہ ناانصافی پر مبنی ہے. لہذا ظاہر ہے کہ ایک تو عدالتی نظام ہمارا بہت سست ہے, بہت پیچھے, برسوں لگتے ہیں ایک مقدمہ کو مکمل ہونے میں.
جی.
اور جب مکمل ہوتا ہے تو اس کے بعد اس کی اپیل میں ٹائم لگتا ہے. اپیل چل کے نہیں دیتی. ابھی سینکڑوں اپیلیں ہیں, ہزاروں اپیلیں ہیں جو ہائی کورٹس میں, سپریم کورٹ میں التوا کا شکار ہیں. اور تب تک یہ لوگ ڈیتھ سیل میں پڑے رہتے ہیں, روز مرتے ہیں اور روز پھانسی پر لٹکائے جاتے ہیں. تو اس طرح سے ظاہر ہے کہ یہ ہم سمجھتے ہیں کہ یہ انصاف نہیں ہے, یہ ناانصافی ہے. جب اتنا عرصہ ان کو ہو چکا ہے تو ان کی سزائیں اس میں تبدیل کی جائیں عمر قید میں. اور ہمیں یہ پتا ہے کہ آپ کو بھی پتا ہے کہ ان کورٹوں میں کون سا انصاف ہوتا ہے. ہائی جیکنگ کیس آپ کو یاد ہوگا جس میں ناصر بلوچ کو موت سزا دی گئی, اس میں بڑے امیروں کے دو بیٹے تھے, ان کو کچھ نہیں ہوا. جبکہ وہ ایک ساتھ تھے, ایک ساتھ چارج فریم کی گئی تھی, ایک ساتھ ایویڈنس تھا, برابر ایویڈنس لایا گیا تھا. تو یہاں پر ایویڈنس جو لایا جاتا ہے یا جو پھانسی کے تختے دار پر پہنچتا ہے وہ غریب طبقے سے تعلق رکھنے والے لوگ ہوتے ہیں. امیر طبقے والے جانچ کے عمل سے, انویسٹیگیشن کے عمل کے دوران ہی وہاں سے نکل جاتے ہیں. تو ہم یہ سمجھتے ہیں کہ یہ طبقاتی نظام میں جو یہاں پر سزائیں ہو رہی ہیں وہ بھی طبقاتی ہیں. تو یہ سزائیں ہم نہیں سمجھتے ہیں کہ انصاف پر مبنی ہیں.
شاید
سزاؤں کو موخر کیا جائے, ملتوی کیا جائے, ان کو عمر قید میں تبدیل کیا, کیونکہ وہ عمر قید کی سزا کاٹ چکے ہیں.
اچھا شاہد جتوئی, آپ بخوبی واقف ہیں کہ لوگ اس وقت امن کو ترس رہے ہیں. آپ کیا سمجھتے ہیں کہ یہ پھانسیوں کی سزائیں دے کر کیا لوگوں میں خوف پیدا ہو گیا ہے اور جس کی وجہ سے جرائم کم ہو گئے ہیں؟
اب تک جو پھانسیاں دی گئی ہیں ان میں زیادہ تر وہ لوگ ہیں جنہیں دہشت گردی کے زمرے میں نہیں لایا جا سکتا. یہ وہ لوگ ہیں جنہوں نے کہ ذاتی وجوہ کی بنیاد پر, ذاتی دشمنی کی بنیاد پر قتل کیے, یا کسی سے حادثاتی طور پر قتل ہو گئے اور وہ گرفت میں آ گئے. اور یہ کسی بڑے دہشت گردی کے واقعے میں ملوث لوگ نہیں ہیں. ابھی تک دہشت گردوں کو سزا دینا اور انہیں پھانسی کے تختہ تک پہنچانا ابھی تک جو ہے وہ کوئی بڑی مثال سامنے نہیں آئی ہے. میں مطلب سمجھتا ہوں کہ آصف علی زرداری صاحب نے اپنے دور میں پھانسی کی سزا پر پابندی لگا رکھی کچھ عرصے کے لیے, ان کو سزاؤں پر عمل درآمد کو روکے رکھا. اسی دوران 18ویں آئینی ترمیم ہوئی, اگر یہ چاہتے تو اسی آئینی ترمیم میں اس نقطے کو شامل کر سکتے تھے اور پاکستان سے سزائے موت کا خاتمہ کر سکتے تھے. لیکن انہوں نے بھی باوجود نہیں کیا. اور یہ ایک سوال ہے کہ کیوں نہیں کیا, حالانکہ وہ سب سے بڑے مخالف تھے پھانسی کے, لیکن انہوں نے ایسا نہیں کیا. باقی یہ کہنا کہ جی یہ انسداد دہشت گردی کی عدالتوں نے سزائیں دی ہیں, انسداد دہشت گردی کی عدالتوں نے اکا دکا تو کیس ہوگا, باقی تو سیولین کورٹس نے دی ہیں. ملٹری کورٹس تو بنی بھی نہیں تھی, یہ سارے کام سیولین کورٹس نے کیے ہیں, سزائیں تو انہوں نے دی ہیں. لیکن خوف تو تب پیدا ہوگا جب خوف پیدا کرنے والے کو سزا ملے گی, ابھی تک ایسا نہیں ہے.
اچھا جی, آپ کے علم میں ہے کہ یورپین یونین نے اس حوالے سے تشویش کا اظہار کیا ہے کہ جس طرح کی سزائیں دی جا رہی ہیں اور موت کی سزا دی جا رہی ہے بغیر تحقیقات کے. اس حوالے سے ہمارے پاس ایک چھوٹی سی رپورٹ آئی ہے, ہم سب سے پہلے آپ کے لیے یہ چلانا چاہتے ہیں اور اس کے بعد ہمارے ساتھ لاہور سے ہوں گے عدنان عادل جو اس پر کچھ بات کریں گے. آپ دونوں حضرات ہمارے ساتھ رہیں, یہ رپورٹ سنتے ہیں. پیش کر رہے ہیں ناصر محمود. جی, ہمارے پروڈیوسر بتا رہے ہیں کہ غالباً اس وقت یہ رپورٹ موجود نہیں ہے, لیکن یہ رپورٹ ایسی ہے کہ اس میں یورپین یونین نے خاص طور پہ تشویش کا اظہار کیا ہے اور غالباً کچھ تشویش پائی جاتی ہے پاکستان میں کہ اس کی وجہ سے جو تجارت ہے بیرونی ممالک کے ساتھ وہ متاثر ہو سکتی ہے، حالانکہ فورن آفس نے بھی، دفتر خارجہ نے بھی اس کی تردید کی ہے۔ تو ہم چلتے ہیں لاہور، جہاں سے عدنان عادل لائن پر ہیں۔ عدنان عادل، آپ کو خوش آمدید۔ جی، لاہور سے ہمارے ساتھ ہیں عدنان عادل۔
جی، آپ کو میری آواز آ رہی ہے؟
جی جی، بالکل آ رہی ہے، آپ کو خوش آمدید۔ اور ہمارے ساتھ اس وقت سپریم کورٹ کے وکیل شبیر شر ہیں اور سیاسی تجزیہ کار شاہد جتوئی ہیں، اور ہم یہ بات کر رہے ہیں کہ کوئی 8,000 لوگ ہیں پاکستان میں جن کو موت کی سزا ملے گی، لیکن تحقیقات کے لیے بتایا جا رہا ہے کہ وقت نہیں ہے، اور جو ہمارا نظام ہے، پاکستان کا نظام ہے، وہ اس طرح کا نہیں ہے کہ ہر مجرم پر تحقیقات کی جائیں۔ یہ بتائیے کہ آپ کیا سمجھتے ہیں، آپ کو کوئی خدشات ہیں کہ اس کی وجہ سے یورپی یونین کوئی پابندیاں عائد کر دے گا پاکستان پر؟
دیکھیے، جو میں نے رپورٹ پڑھی ہے یورپی یونین کی، انہوں نے کہا ہے کہ یہ جو بلینکٹ آپ نے سب پہ سے پابندی ہٹا دی ہے، یہ صحیح نہیں ہے۔ انہوں نے یہ بات خاص طور سے کہی ہے۔ دیکھیے، جو ٹیررزم کا، دہشت گردی کا مسئلہ ہے، وہ اتنی شدت اختیار کر گیا ہے پاکستان میں کہ جیسے 16 دسمبر کو 150 کے قریب بچے جو ہیں وہ دہشت گرد حملے میں پشاور میں آرمی پبلک اسکول میں شہید ہو گئے، تو اس کے بعد سے ایک عمومی جو فضا ہے پاکستان میں، وہ عوامی جو رائے عامہ ہے، وہ اس حق میں ہے کہ دہشت گردوں کو سزائے موت دی جائے۔ یورپی یونین نے جو اس میں خاص طور سے بات کہی ہے کہ آپ نے ساروں پہ سے ہٹا دی ہے پابندی، جو کہ 8,000 لوگ ہیں وہ سارے کے سارے سزا یافتہ نہیں ہیں دہشت گردی کی دفعات میں۔ پاکستان میں تقریباً 28 جرائم ایسے ہیں جن پہ سزائے موت دی جا سکتی ہے، جن میں زنا بالجبر بھی ہے، غداری بھی ہے، قتل بھی ہے، اقدام قتل بھی ہے، اور توہین مذہب بھی ہے۔ تو صرف دہشت گردی ہی کے سارے سزا یافتہ نہیں ہیں۔ تو میرا خیال ہے کہ جو بین الاقوامی ہمارے برادری ہے، اس کا زور اس بات پر ہے کہ پاکستان کے لیے اگر مجبوری ہے کہ دہشت گردی کو کنٹرول کرنے کے لیے سزا موت دی جائے، تو جو دہشت گردی کے جرم میں سزا یافتہ ہیں ان کو تو سزا موت سے پابندی چلیں آپ ہٹا لیں، لیکن جو دوسرے جرائم کے لوگ سزا یافتہ ہیں ان پہ اس کا اطلاق نہ کیا جائے۔
اچھا،
لیکن اس کے جواب میں ہمارے وزیر داخلہ چودھری نثار نے کہا تھا کہ اگر ہم ایسا کریں گے تو پھر کہا جائے گا کہ یہ امتیازی رویہ ہے، کچھ کو جو سزا، کیونکہ یہ وہ سب لوگ ہیں جو سپریم کورٹ تک سے، آخری جو عدالتی فورم ہے اس تک سے سزا یافتہ ہیں۔
اچھا،
تو اب ان کے پاس کوئی اپیل کی گنجائش نہیں ہے، سوائے صدر ہی کا، صدر مملکت ہی ان کی سزا معاف کر سکتے ہیں یا ان کی سزا پہ عمل روک سکتے ہیں۔ تو ایک تو یہ ایشو ہے۔ دوسرا ایشو یہ ہے کہ جو جی ایس پی پلس اسٹیٹس ہے پاکستان کو ملا ہوا، اس 2014 میں ملا تھا، 10 سال تک پاکستان کی جو برآمدات ہیں یورپ کے ممالک کو، اس پہ کچھ ٹیکس کی رعایات ہیں، ان پہ زیادہ ٹیکس نہیں لگتا، اس لیے پاکستان کی برآمدات 2 سے 3 ارب ڈالر بڑھ گئی۔ تو یہ ایک بہت بڑا پاکستان کی جو معاشی صورتحال ہے اس کے لیے بہت اہم ہے یہ۔ اب اس پہ یورپی یونین میں، میں نہیں سمجھتا کہ اس پہ مسئلہ نہیں اٹھے گا، اس پہ مسئلہ ضرور اٹھے گا، اور یورپی ممالک جو ہیں وہ دباؤ ڈالیں گے کہ آپ جو ہیں دہشت گردی کے مجرموں کو تو سزائے موت دے لیں، لیکن سب کو، سب پہ سے یہ پابندی نہ ہٹائیں۔ اب مثلا شفقت حسین کا جو کیس ہے، یہ وہ کہتے ہیں کہ جب اس نے 2004 میں جرم اس نے کیا تو اس کی عمر صرف جو تھی وہ 14-15 سال تھی اور وہ مائنر تھا، تو پاکستان نے بین الاقوامی ایسے معاہدوں پہ دستخط کر رکھے ہیں جس میں چائلڈ رائٹس کے معاہدے بھی ہیں، اور اس میں یہ سزا نہیں اس کو دی جا سکتی۔ تو اب یہ، پہلے تو کہہ رہے تھے کہ یہ معاملہ پہلے اٹھایا نہیں گیا، لیکن اب انہوں نے جو 1 مہینے کے لیے مؤخر کی ہے پھانسی، تو یہ کہہ رہے ہیں کہ ہم ڈی این اے ٹیسٹ کے ذریعے اس کی عمر کا تعین کریں گے، اور اگر یہ فرض کریں کہ یہ ثابت ہو گیا کہ یہ اس وقت مائنر تھا، اس کی 18 سال سے کم عمر تھی، نابالغ تھا، تو پھر تو اس بات کا امکان ہے کہ اس کی سزائے موت کے عمل نہ ہو. تو اسی طرح فالت مرزا جو ایم کیو ایم کے کارکن کی سزا بھی مؤخر کی گئی ہے, وہ صحت کی ایشوز پہ کی گئی ہے کہ ان کی صحت ٹھیک نہیں ہے, لیکن دوسری طرف انہوں نے اپنی قیادت پہ الزامات لگائے ہیں, تو شاید وہ ایک اپروور کے طور پر, وعدہ معاف گواہ کے طور پر بھی سامنے آ سکتے ہیں. تو یہ بات ہے کہ جو پاکستانی کورٹ نے ان سب کو سزائے موت دے رکھی ہے, تحقیقات تو ہو چکی ہیں اور عدالت نے ان کو گناہ گار پانے پر ہی ان کو سزائے موت دی تھی, لیکن جو بین الاقوامی برادری ہے اس کا موقف تو یہ ہے کہ یونائٹیڈ نیشنز کی جو جنرل اسمبلی ہے اس نے بھی ایک ریزولوشن پاس کر رکھی ہے جسے 69/186 کہتے ہیں, اور یہ 117 ممالک نے پاس کی تھی, اور اس میں کہا گیا تھا کہ دنیا سے سزائے موت کو ختم کیا جائے. تو پاکستان بھی اس اقوام متحدہ کے جو 117 ملکوں کی اختیار کردہ قرارداد ہے اس کی پابندی کرے. تو بین الاقوامی برادری کا موقف یہ ہے, مگر پاکستان کا مسئلہ یہ ہے کہ یہاں پہ لوگوں کی مذہب کے معاملے میں بہت اسٹرانگ جذبات ہیں بہت, اور اس میں مذہب کی جو ہماری تشریح ہے اس میں سزائے موت موجود ہے. دوسری طرف دہشت گردی اتنی شدت اختیار کر گئی ہے اس ملک میں کہ لوگوں کی رائے عامہ جو ہے وہ اب وہ سزائے موت کے حق میں ہو گئی ہے.
بالکل صحیح ہے,
حکومت کے لیے یہ ایک کڑا امتحان ہے کہ وہ کیا کرے اس صورتحال میں.
جی شبیر سر آپ بتائیں, کیونکہ جو لوگ تاثر لے رہے ہیں وہ یہ ہے کہ جو 8,000 لوگ اس وقت جن کو موت کی سزا ملنی ہے, خیال یہ کیا جاتا ہے کہ یہ دہشت گرد ہیں, کیونکہ ایک تاثر دینے کی بات ہے. تو آپ ہمیں بتائیں کہ نظام کو کیسے بہتر کیا جائے تاکہ جو واقعی دہشت گرد ہیں ان کو سزا ملے اور باقی لوگوں کو جیسے کہ آپ نے کہا عمر قید دی جائے. جی شبیر سر کی لائن ڈراپ ہو گئی ہے. عدنان عادل آپ کے ذہن میں کوئی تجویز ہے اس سلسلے میں؟
جی یہ تو بہت آسان ہے کہ جو دہشت گردی سے سزا یافتہ لوگ ہیں ان کی وزارت قانون ایک الگ لسٹ بنا لے اور اس کے تحت جو لوگ سزا یافتہ ہیں ان کی سزاؤں پہ عمل کر دیا جائے. ابھی تو دیکھیے کہ صرف 39 لوگوں کو پھانسی دی گئی ہے, یہ جو ختم ہوئی ہے پابندی جو حکومت نے خود سے لگائی ہوئی تھی اپنے پر 6-7 سال سے, اس کے تحت ابھی یہ 16 دسمبر کا جو واقعہ ہوا پشاور میں اس کے بعد اس سے پابندی ہٹائی گئی اور 10 مارچ کے بعد اس کے عمل شروع ہوا. تو ابھی ایک دن میں جو 12 پھانسیاں انہوں نے دی ہیں نا اس کی وجہ سے بین الاقوامی برادری میں تشویش کی لہر دوڑ گئی, کیونکہ ایک روز میں 10-12 لوگوں کو پھانسی دیے جانے سے پوری دنیا جو ہے وہ ہل کر رہ گئی ہے, کیونکہ دنیا میں اب یہ ایک پاپولر چیز نہیں رہی سزائے موت جو ہے. حالانکہ امریکہ جیسے ملک میں بھی سزائے موت تو موجود ہے لیکن انہوں نے اس پہ یورپی یونین کو فالو نہیں کیا. تو پاکستان میں جہاں پہ روایتی مذہبی حلقے بہت مضبوط ہیں وہاں پہ اس پہ عمل ہونا مکمل طور پہ تو بہت مشکل نظر آتا ہے, فی الحال یہ عملی بات نظر نہیں آتی. لیکن یہ بات درست ہے کہ جو لوگ دہشت گردی میں سزا یافتہ ہیں ان کی لسٹ بڑی آسانی سے بنائی جا سکتی ہے 1-2 دن میں اور وہ حکومت بنا لے. حقیقت تو یہ ہے کہ حکومت ان کو سزا دیتے ہوئے ڈرتی ہے, کیونکہ وہ جن تنظیموں سے تعلق رکھتے ہیں وہ بہت وائلنٹ ہیں, بہت جارحانہ ہیں اور وہ بہت تشدد کرتی ہیں. تو وہ حکومت کو ڈر ہے کہ اگر ان کے لوگوں کو اگر سزائے موت دی گئی تو وہ اپنے حملے اور تیز کر دیں گی اور جو ہمارے حکمران ہیں ان پر بھی حملے ہو سکتے ہیں. تو ہمارے حکمران عام قیدیوں سے اتنا نہیں ڈرے ہوئے جتنا دہشت گردوں کو پھانسی دینے سے ڈرے ہوئے ہیں. تو حکومت کو بہرحال اس میں جرات کا مظاہرہ کرنا ہوگا اور عالمی برادری کا دباؤ جو ہے کوئی معمولی دباؤ نہیں ہے. دیکھیے 117 ملکوں نے قرارداد منظور کی ہوئی ہے اس کے خلاف, یورپی یونین کے ساتھ پاکستان کی بہت زیادہ تجارت ہے, پاکستان کو اربوں ڈالر کی آمدن ہوتی ہے وہاں سے, ان کے دباؤ کو پاکستان آسانی سے سفارتی دباؤ کو رد نہیں کر سکتا. یہ ایک اور پاکستان کے جو مذہبی حلقے ہیں ان کو بھی سوچنا چاہیے کہ وقت کے ساتھ ساتھ مصلحت کی بنیاد پر مذہب میں بھی اجتہاد ہو جاتا ہے اور پاکستان کے جو پولیس ہے اس کی تفتیش اتنی کوئی مثالی نہیں ہے. پاکستان میں جو پولیس کی کارکردگی ہے اس میں بہت بدعنوانی بھی ہے, تفتیش بھی خراب ہوتی ہے. تو یہ نہیں کہا جا سکتا کہ جتنے لوگوں کو سزا ہوئی ہے سب کو صحیح ہوئی ہے. بہرحال اس میں حکومت جو ہے اس کو کچھ تھوڑا سا اپنا بین الاقوامی دباؤ کو بھی مد نظر رکھنا ہوگا اور ملک کی جو رائے عامہ ہے اس کو بھی مد نظر رکھنا ہوگا. اور یہ بھی اس میں ایک بات اہم ہے کہ جو انتقام کا جذبہ ہے وہ کوئی مثبت جذبہ نہیں ہے. کہ اگر کسی شخص نے غلطی کی اور انتقام میں اس کو بھی موت دی جائے تو اس سے کوئی معاشرے میں صحت مند ماحول پیدا نہیں ہوتا. جو لوگ سزائے موت کے مخالف ہیں وہ خاص طور سے بات کرتے ہیں جی اور جی اگر فرض کیجئے کسی کو غلط سزا ہوئی ہے اور بعد میں پتا چلا تو اور اس کو موت بھی ہو گئی تو پھر تو اس کا کوئی تلافی نہیں ہے.
بالکل صحیح.
تو اس لیے عمر قید کی صورت میں ہی ہوتا ہے
جی
کہ آپ اگر پتا چل جائے کہ یہ غلط اس کو سزا ہوئی تھی تو اس کی تلافی ہو سکتی ہے.
بالکل.
اور عمر قید سے
یہی بات یہی بات عدنان عادل ہمارے سپریم کورٹ کے وکیل شبیر شر نے کی. افسوس کہ ہم ان کو زیادہ وقت نہیں دے سکے لیکن اس موڑ پہ ہم آپ دونوں حضرات کا بہت شکریہ ادا کرتے ہیں. ہمارے ساتھ تھے انسانی حقوق کمیشن کے ایک مشیر اور تجزیہ کار عدنان عادل اور ان کے ساتھ تھے سپریم کورٹ کے وکیل شبیر شر. بہت شکریہ اور خدا حافظ. اس کے بعد ایک آئی ڈی بریک لیتے ہیں.
عمران تم اردو میں تازہ ترین خبروں اور دلچسپ فیچرز کے لیے کس ویب سائٹ پہ جاتے ہو؟
وائس آف امریکہ کی اردو ویب سائٹ www.urduvoa.com پر اور کہاں.
زبردست, مجھے بھی سب سے زیادہ www.urduvoa.com ہی پسند ہے.
چلو کسی بات پر تو ہم دونوں میں اتفاق ہے.
بھئی www.urduvoa.com پر کسے اتفاق نہیں ہوگا.
جی آپ وائس آف امریکہ واشنگٹن سے ان نیوز سن رہے ہیں اور ہم اپنے آخری موضوع پر آتے ہیں اور موضوع یہ ہے کہ ٹیونیسیا میں جو مشرق وسطی میں ہے وہاں بڑی خراب صورتحال پیدا ہو گئی ہے کیونکہ ایک دہشت گرد حملے میں کئی سارے سیاحوں کو گولیاں مار کر ہلاک کر دیا گیا. اس حوالے سے اس وقت ہمارے ساتھ امریکہ میں ایک مصنف جو ان معاملات پر لکھتے ہیں اور جن کی کتاب چھپی ہے کال فار ٹرانس نیشنل جہاد, عارف جمال لائن پر ہیں. اور عارف جمال آپ کو خوش آمدید.
تھینک یو.
تو یہ بتائیں, آپ بھی جانتے ہیں کہ امریکہ میں بہت تشویش پائی جاتی ہے کہ اس طرح کے واقعات ہوتے ہیں جس میں یورپی سیاحوں کو خاص طور پہ نشانہ بنایا جاتا ہے. آپ کیا دیکھتے ہیں کہ یہ کام کیا آئسس نے کیا یا بوکو حرام نے کیا یا کس طرح کی تنظیم ہے جو ملوث ہے اس میں؟
یہ تو اس وقت بالکل نہیں کہا جا سکتا کہ کون ہے. یہ تو سوائے اس کے جو رسپانسبلٹی کلیم کر رہے ہیں, مگر یہ ایک بات ہے کہ جو بھی اب نئی تنظیمیں ابھر رہی ہیں دنیا میں, چاہے وہ آئسس ہو اور چاہے وہ بوکو حرام ہو, اب ان کا ٹارگٹ جو ہے وہ یورپین اور امریکن انٹرسٹ اور انڈیویجولز ہیں. اور یہاں پر یہ بھی بتانا ضروری ہے کہ بوکو حرام نے ریسنٹلی اعلان کیا تھا کہ اس نے آئسس کے ساتھ ایک الائنس بنا لیا ہے. تو اگر وہ دونوں میں سے ایک نے کیا ہے یا ان میں سے کسی ایک نے کیا ہے, تو بنیادی طور پر یہ ایک ہی قسم کے لوگ ہیں. اور ان کا جو مطمئن نظر ہے وہ ہے کہ دنیا میں ایک انتہا پسند اسلامی حکومت قائم کی جائے.
جی جی. پروفیسر شمیم اختر, آپ پاکستان میں ہیں, کراچی میں ہیں, آپ کی گہری نظر ہے مشرق وسطی پر. آپ بتائیے, اسرائیل میں ابھی ابھی انتخابات ختم ہوئے, وہاں بنجامن نتن یاہو کامیاب ہوئے ہیں. آپ کیا دیکھتے ہیں کہ اس کے بعد جسے کہتے ہیں سخت گیر موقف رکھنے والے زیادہ ابھر کر سامنے آئیں گے؟
جی ہاں, لیکن دیکھیے انتخاب میں سخت گیری کا مظاہرہ کردہ چیز ہے اور حکومت کی ذمہ داریاں نبھانا بالکل مختلف چیز ہے. یعنی دیکھیے یہ تمام انتخابات میں جمہوریت میں سے کمزوری بھی ہے اور جمہوریت کا حسن بھی ہے کہ آپ عوام کو اپنے حق میں ہموار کرنے کے لیے ایسے وعدے وعید کرتے ہیں کہ جس کے بغیر عوام آپ کی حمایت کے بغیر رہ نہیں سکتے. لیکن بغداد میں آپ آتے ہیں تو آپ کا حقائق سے سامنا ہوتا ہے اور عوام کا ایسے ملاقات آپ کی پانچ سال بعد یا چار سال بعد ہوگی جب انتخابات ہوں گے, اس وقت حالات بدل چکے ہوتے ہیں اور عوام بھی اس چیز کو سمجھتے ہیں کہ لفاظی میں اور حقیقت میں بڑا فرق ہے. اور جہاں تک شہر کے تعلق ہے تو وہاں کے عوام تعلیم یافتہ ہیں, باشعور ہیں, اور اس کا ثبوت یہ ہے کہ وہاں مختلف مکاتب فکر کی جماعتیں ہیں جو کسی مشرق وسطی کے ملک میں نہیں ہیں. یعنی وہاں پہ آپ کو کمیونسٹ بھی ملیں گے, وہاں پہ آپ کو سوشلسٹ بھی ملیں گے, وہاں پہ آپ کو لبرل بھی ملیں گے, یعنی ہر مکتب فکر کے لوگ ملیں گے. اور کبھی کبھی کسی کا غلبہ ہو جاتا ہے, کبھی کسی کا غلبہ ہو جاتا ہے, لیکن ایک بات پہ شاید وہ متفق ہیں, وہ یہ ہے کہ عوام کو اس بات کا خوف لاحق رہتا ہے کہ اگر فلسطین کی ریاست کا وجود ہو گیا تو وہ اسرائیل کے بقا کے لیے خطرہ ہے. یہ بات
یہی سوال میں آپ سے پوچھنا چاہتی ہوں شمیم صاحب, کیونکہ آپ جانتے ہیں کہ فلسطین کا مسئلہ جو ہے وہ ایک جڑ سمجھا جاتا ہے مشرق وسطی کے مسائل کے لیے. ٹونیسیا میں جس کو کہتے ہیں وہاں عرب اسپرنگ کا یہ پہلا ملک تھا جہاں بہار جسے کہتے ہیں وہ آئی تھی, لیکن اب تو یہ خزاں میں تبدیل ہو گئی ہے. اور آپ نے دیکھا کہ یہ جو حملے ہوئے ہیں سیاحوں پر, یہ اس نے کافی سرکار کو ہلا کے رکھ دیا ہے. وہاں کی صورتحال کا آپ تجزیہ کیجئے کہ ایسے کیوں پیدا ہوئی.
دیکھیے میں سمجھتا ہوں کہ یہ تونسیا جو ہے وہ ایک بہت ہی آزاد خیال اور صحیح معنوں میں لبرل معاشرہ ہے, اور وہاں دیکھیے آپ جو غنوسی کی انہضہ تھی تو وہ بھی ایک اعتدال پسند جماعت تھی. یعنی اور یہ مغرب کے لوگ بھی اس چیز کو تسلیم کرتے ہیں کہ جہاں تک کہ تو غنوسی کی نہضہ کا تعلق ہے تو ایک اعتدال پسند اور ساتھ ساتھ سلجھو قسم کی جماعت تھی. اس نے پہلا انتخاب جیتا اور اس انتخاب میں اپنے منشور میں اس نے جو مراد دی ہیں سیکولر ناصر کو, تو اس سے ظاہر ہوتا ہے کہ ان میں لچک ہے, مفاہمت ہے, اور یہ جمہوریت کے لیے ضروری ہوتا ہے. اور پھر جس طرح سے انہوں نے عوام کے فیصلے کو تسلیم کیا, اس کے سامنے سر تسلیم خم کیا, اور حزب اختلاف جب حزب اقتدار بن گیا تو اس کے ساتھ تعاون جاری رکھا, تو میں سمجھتا ہوں یہ ان کا کام نہیں ہو سکتا کسی صورت میں. وہ اعتدال پسند ہیں, انہیں ہونا پڑتا ہے کیونکہ ٹیونیشیا کی قوم کا مزاج ہی اعتدال پسند ہے, اور یہ مراکش کا بھی عالم ہی بالکل مختلف ہے دوسرے علاقوں سے. میں سمجھتا ہوں کہ یہ تو لیبیا کے جو سختگیر عناصر ہیں اور ان کا میں سمجھتا ہوں اس میں ہاتھ معلوم ہوتا ہے. الجزائر کے بھی کچھ لوگ ہو سکتے ہیں, لیکن لیبیا میں جو مختلف دھڑے ہیں اور ان سبوں کا بہت سور منبع تو بنتا جا رہا ہے داعش, اس کے بارے میں تو میں نہیں کہہ سکتا کہ اس کا بڑا ساتھ ہوگا, لیکن جس کا بھی ہاتھ ہوگا ابھی جن صاحب نے ابھی تبصرہ فرمایا میں ان سے بالکل متفق ہوں کہ یہ نام ان کا کچھ بھی ہو ادارے کچھ بھی ہوں, لیکن ان سبوں کا جو محاصل ہے وہ ایک ہے, وہ یہ کہ دہشت گردی, قتل و غارت گری پھیلا کے مغرب کے خلاف نفرت پیدا کر کے خدا معلوم یہ کیا حاصل کرنا چاہتے ہیں. جہاں تک کہ خلافت کے تصور کا تعلق ہے تو خلافت کا مطلب یہ تو نہیں ہے کہ ساری دنیا پہ اسلام کا غلبہ ہو جائے. حضرت علی کے زمانے میں بھی دو خلافتیں تھیں, ایک حضرت معاویہ کی, ایک حضرت علی کی, ان میں خانہ جنگی بھی, صفین میں خونریزی بھی ہوئی, لیکن بعد میں صلح بھی ہو گئی. اور آپ دیکھیں کہ بغداد میں خلافت تھی, ترکی میں خلافت قائم ہو گئی, اور علامہ اقبال نے صاحب کہا ہے کہ اب خلافت نہیں قائم ہو سکتی اپنی سابقہ حالت میں. اب اگر بہت کچھ ہو سکتا ہے تو یہ ہے کہ مسلم ریاستیں اپنے اقدار اعلیٰ کو برقرار رکھتے ہوئے ایک ڈبل مشترکہ بنا لیں, اور میں سمجھتا ہوں کہ او آئی سی جو ہے اس کی بہت صورت ایک ابتدائی شکل ہے, اور اس کا انحصار تو ریاستوں پہ ہے کس حد تک وہ افہام و تفہیم کے ساتھ کس حد تک وہ اپنے دار اعلیٰ پہ سمجھوتا کر کے دوسرے کے مفاد کو اپنا سکتے ہیں اور کس طرح سے ایک اجتماعی صورتحال پیدا کر سکتے ہیں.
جی لیکن جیسے ہم دیکھ رہے ہیں کہ دنیا کی روش بالکل دوسری طرف جا رہی ہے. بہت شکریہ. اس وقت ہمارے پروگرام کا وقت ختم ہوا. ہمارے ساتھ تھے بین الاقوامی تعلقات کے ماہر پروفیسر شمیم اختر جو کراچی یونیورسٹی میں پڑھاتے ہیں, اور ان کے ساتھ تھے یہاں امریکہ میں مصنف عارف جمال. آپ لوگوں کی شرکت کا شکریہ اور خدا حافظ. اس سے پہلے آپ نے سنا لاہور سے سیاسی تجزیہ کار عدنان عادل کو, اور ان سے پہلے تھے ہمارے ساتھ کراچی سے سینئر صحافی اور تجزیہ کار شاہد جتوئی اور سپریم کورٹ کے وکیل شبیر شر. اس پروگرام کے ابتدا میں آپ نے سنا دفاعی تجزیہ کار بریگیڈیئر محمد سعد کو, اور ان کے ساتھ تھے یہاں ایم کیو ایم کے نمائندہ جنید فہمی. اس پروگرام کے لیے ہمارے انجینئرز تھے مارٹن کروسیئرز اور راب مکلین, پروڈیوسر انجم ہیرل گل,